مرتبہ سورہ حمد اور 3 مرتبہ سورہ اخلاص کی تلاوت کر کے جملہ اللہ مومنین و مومنات 14 ملت 14 راہ عزا 14 راہ ولایت امامت علی الخصوص وہ افراد جو سال گزشتہ فرش عزا پر اپنی ذمہ داری کو ادا کرنے آتے تھے اور اس سال اس دنیا میں نہیں ہیں ان کی بلندی درجات کے لیے رحم اللہ من فرق سورۃ المبارکۃ الفاتحہ بسم اللہ الرحمن الرحیم ایک صلوات پڑھ دیجیے گا محمد بار لا حول ولا قوة إلا بالله العلي العظيم أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين بار الخلائق اجمعین مالک یوم الدین الصلاة والسلام علی اشرف الانبیاء والمرسلین خاتم النبیین رحمت للعالمین سیدنا و مولانا بالقاسم محمد بيته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا سيما بقية الله العظم روحي وأرواح العالمين لتراب مقدمه الفداء واللعنة الدائمة الباقية الأبدية على أعدائهم ومنكر فضائلهم وغاصب حقوقهم أجمعين من يوم ظلمهم وعداوتهم وغزبهم إلى قيام يوم الدين أما بعد قال الله فأعوذ بالله من الشيطان الرجيم يا أيها الذين آمنوا اتقوا الله وَكُونُوا مَعَ الصَّادِقِينَ صلوات پڑھی گئی محمد اللہ علیہ وسلم ایام عزا و عشرہ محرم الحرام کے سلسلے کی دوسری مجلس کہ جس میں سورہ مبارکہ توبہ کی آیت نمبر 119 کی تلاوت کا شرف حاصل کیا پروردگار عالم اس آیت میں خطاب کر رہا ہے جس طرح ہر آیت میں پروردگار عالم نے خطاب کیا لیکن خصوصیت اس آیت کی یہ ہے کہ اس آیت میں مخاطب پروردگار اہل ایمان سے ہے کہیں خدا نے کہا یا ایوہ الناس اے لوگوں کہیں خدا نے کہا یا اولی الالباب اے صاحبان عقل و فکر لیکن یہاں کہا جا رہا ہے یا ایھا الذین آمنوا اے وہ لوگوں جو ایمان لے کر آئے ہو حضرت ابن عباس رضوان اللہ تعالی علیہ سے جب سوال کیا کہ یا ایھا الذین آمنوا جہاں جہاں قرآن میں آیا ہے اس سے مراد کیا ہے تو ابن عباس نے جواب دیا کہ میں نے اللہ کے رسول حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم سے میں نے کل بھی آپ سے گزارش کی تھی کہ جب بھی سرکار کا نام آئے تو باآواز بلند صلوات پڑھا کریں محمد والا کہا میں نے اللہ کے رسول سے سنا ہے کہ جہاں قرآن میں یا ایھا الذین آمنوا کا لفظ آیا ہے وہاں اہل ایمان سے مراد وہ ہیں جو خدا کی توحید کے معترف ہوں, رسول اکرم صلی اللہ علیہ وآلہ وسلم کو خاتم النبیین جانتے ہوئے ان کی رسالت کا اعتراف کرتے ہوں, اس پر ایمان لاتے ہوں, اور اس کے ساتھ ساتھ علی ابن ابی طالب علیہ السلام کی ولایت کے معترف اور ایمان رکھنے والے ہوں. لہذا یہاں صاحبان ایمان سے کلام کیا خدا نے, کہا یا ایھا الذین آمنوا, اور معاملہ یہاں نہیں رکا. عموماً ہمارے ذہن میں ہے کہ جناب جب ایمان لے ہی آئے تو اب عمل کرے نہ کرے, نماز پڑھے نہ پڑھے, روزہ رکھے نہ رکھے, زکات دے نہ دے, حج کرے نہ کرے, خمس ادا کرے یا نہ کرے, ایمان تو ہے نا. ایمان عمل سے ظاہر ہوتا ہے, بغیر عمل کے ایمان ہو ہی نہیں سکتا, بغیر عمل کے ایمان ہو ہی نہیں سکتا. خدا رحمت کرے, علامہ نقن اللہ مقامہ پر کسی نے ان سے سوال کیا کہ ایمان اور عمل کا کیا تعلق ہے. آسان کر دوں, اصول دین اور فروع دین سب کو یاد ہے. اصول دین دین کی جڑیں, فروع دین دین کی شاخیں. اصول دین کیا ہے؟ توحید, عدل, نبوت, امامت, قیامت, یہ کیا ہے؟ دین کی جڑیں. فروع دین کیا ہے؟ جو آپ کے ذہن میں ہیں دس, اور اس کے علاوہ صرف دس میں محدود نہیں ہے, اور اس کے علاوہ فروع دین. دین کی جڑیں ہیں اعتقادات, دین کی شاخیں ہیں فروعات. وہ درخت کہ جس کی جڑیں مضبوط ہوں, جڑوں کی مضبوطی اس کی شادابی سے نظر آتی ہے. توجہ کا طالب ہوں, جڑیں اگر مضبوط ہوں گی, درخت سرسبز و شاداب ہوگا. اگر درخت مرجایا ہوا ہو, کچھ مردہ ہو, دیکھ کر سمجھ جائیں گے کہ جڑوں میں کچھ نقص ہے. لہذا اگر کسی کا اعتقاد مکمل ہو, عقیدہ مکمل ہو, تو باعمل نظر آتا ہے, بے عمل نظر نہیں آتا ہے. سلوات پڑھ دے محمد و آل محمد. بہترین جواب دیا علامہ نقل نے, یہ ممکن ہی نہیں ہے کہ ایک انسان خدا کی توحید پر یقین رکھتا ہو, رسول کی رسالت پر ایمان رکھتا ہو, امیر المومنین کی ولایت پر یقین رکھتا ہو, اور اس کے بعد وہ یہ کہے کہ جناب صرف اعتقاد کافی ہے. یہ عقیدہ حسینی عقیدہ نہیں ہے, اموی عقیدہ ہے. توجہ کا طالب ہوں, ابھی تمہید ہے, لہذا بالکل واضح کرتا چلوں. ممبر حسین ابن علی کا, فرش ازا حسین ابن علی کا, ازا خانہ حسین ابن علی کا, ازادار حسین کے غلام. اور اگر کوئی یہ کہے کہ جناب میرے لیے فقط عقیدہ کافی ہے, عمل سے تعلق نہیں ہے, تو جان لیجئے کہ یہ عقیدہ اموی عقیدہ ہے. بنو امیہ نے یہ عقیدہ اس لیے رائج کیا تھا تاکہ ان کے جرائم پر پردہ پڑ سکے, تاکہ جرائم پر پردہ پڑ سکے. کہا کہ جو کرتا ہے خدا کرتا ہے, جو کرتا ہے خدا کرتا ہے. ابھی بہترین بات, حضرت بہلول کا تذکرہ آ رہا تھا, صحیح پروننسیشن بہلول ہے, ہم بہلول کہتے ہیں اردو میں لیکن بہلول کہا جاتا ہے. حضرت بہلول ایک مکان سے گزر رہے تھے, ایک شخص مسند قضاوت پر بیٹھا ہوا کہنے لگا کہ میں نعوذ باللہ, یہ نعوذ باللہ بریکٹس میں لگا رہا ہوں, جعفر صادق کی تین باتوں سے اختلاف رکھتا ہوں, نعوذ باللہ ثم نعوذ باللہ. کہا وہ تین باتیں کیا ہیں؟ کہا پہلی بات یہ ہے کہ جعفر صادق یہ کہتے ہیں, اب میں جتنی دفعہ کہوں گا علیہ السلام لگاؤں گا کیونکہ میری مجبوری ہے, مجھ سے آئمہ معصومین علیہ السلام کا نام بے احترامی ہے کہ ان کے ساتھ علیہ السلام یا القابات نہ لگائے جائیں, لہذا نقل قول ضرور کر رہا ہوں لیکن اپنے تاثرات کو شامل کرتے ہوئے امام کے ساتھ علیہ السلام لگا کے کہوں گا. کہا جعفر صادق علیہ السلام کہتے ہیں کہ خدا ہے مگر دکھائی نہیں دے گا, دکھائی نہیں دیتا. بھلا یہ کیسا موجود ہے, یہ کیسا ہے جو دکھائی نہ دے؟ دوسری بات سے اختلاف یہ ہے کہ وہ یہ کہتے ہیں کہ شیطان کو آگ میں جلایا جائے گا, اور شیطان تو خود آگ ہے, اب آگ پر آگ کیسے اثر کرے گی؟ اور تیسری بات یہ ہے, وہ یہ کہتے ہیں کہ ہر اچھا کام اللہ کی توفیق سے ہوتا ہے, اللہ کی عطا کردہ توفیق سے ہوتا ہے, ہر برا کام انسان خود کرتا ہے. میں یہ کہتا ہوں, اس شخص نے کہا میں یہ کہتا ہوں کہ ہر اچھا اور برا کام خدا کی جانب سے ہوتا ہے, اس کی مرضی کے مطابق ہوتا ہے. بہلول گزر رہے تھے, مٹی کا ڈھیلا اٹھایا, کہنے والے کے سر پر دے مارا, معاملہ قاضی تک پہنچا,
جیسے ہی قاضی نے سوال کیا کہ یہ تم نے کیا عمل انجام دیا، کہا میں نے کچھ نہیں کیا، میں نے تو ان کی بات کا جواب دیا ہے، میں نے اس کے علاوہ اور کچھ نہیں کیا، میں نے فقط ان کی بات کا جواب دیا ہے. کہا سوال کیا تھا؟ کہا یہ کہہ رہے تھے کہ میرے مولا جعفر صادق علیہ السلام سے یہ اختلاف رکھتے ہیں تین باتوں پر، جو علم لدنی کا ورثہ دار ہو اس کی باتوں سے اختلاف. کہا جواب زبان سے بھی دیا جا سکتا تھا. کہا ان کا جواب، ان کا سوال اتنا نامعقول تھا کہ زبان سے یہ سمجھتے نہیں، لہذا ہاتھ اٹھانا پڑا. بعض دفعہ مجبوری ہو جاتی ہے نا. تو اب بہلول نے جواب کیا دیا، ایک مٹی کا ڈھیلا اٹھا کر سوال کرنے والے کے سر پر دے مارا. قاضی نے پوچھا کہ سوال کیا تھا؟ کہا یہ کہتے ہیں میں تین باتوں سے اختلاف رکھتا ہوں. تین باتیں کیا ہیں؟ کہا انہوں نے کہا کہ خدا ہے، امام صادق کہتے ہیں کہ خدا ہے مگر نظر نہیں آتا، یہ کیسا ہے جو نظر نہ آئے؟ یہ بھی چلا رہے ہیں درد ہو رہا ہے، ان کا درد تو مجھے نظر نہیں آ رہا. چلا رہے ہیں کہ درد ہو رہا ہے، درد کا وجود ہے مگر دکھائی نہیں دے رہا. دوسرا اختلاف انہوں نے امام صادق سے کیا کہ وہ یہ کہتے ہیں شیطان کو آگ میں جلایا جائے گا، شیطان پر کیوں کر آگ اثر کرے گی جبکہ خود آگ کا بنا ہوا ہے؟ تو یہ بھی تو مٹی کے بنے ہوئے ہیں، ان پر ڈھیرے نے اثر کیوں کیا؟ اور تیسرا اشکال ان کا یہ تھا، تیسرا اعتراض یہ تھا کہ یہ کہتے ہیں ہر اچھا کام اور برا کام خدا کی جانب سے ہوتا ہے، جبکہ میرے مولا امام صادق علیہ السلام یہ فرماتے ہیں کہ ہر اچھے کام کی توفیق اس کی جانب سے، برا کام انسان خود کرتا ہے. اب ان کے عقیدے کی بنیاد پر یہ ڈھیلا میں نے نہیں مارا، خدا نے چاہا تھا کہ ان کو مارا جائے. لہذا ایک مٹی کے ڈھیلے سے حضرت بہلول نے ایسا دندان شکن جواب دیا کہ معاملہ وہیں پر آ کر تمام ہو گیا. بس بات تھی اعتقادات کی، کہ یہ عقیدہ کہ فقط توحید پر ایمان رکھو، نبوت پر یقین رکھو، ولایت کو تسلیم کر لو، قیامت کو مان لو، تھوڑے سے فرق کے ساتھ بنو امیہ کا دیا ہوا ہے، تشیعوں کا نہیں ہے. لہذا محتاط رہیے، منبر حسین ابن علی کا ہے، فرش فاطمہ زہرا کی دعا سے بچھا ہے، عزا خانہ چودائے کربلا کی قربانیوں کی یاد دلاتا ہے. لہذا یہاں کلام وہی ہو جو وہ چاہتے ہیں، کلام میری اور آپ کی مرضی کا نہیں ہوگا، کلام ان کی مرضی کا ہوگا کہ جن کے لیے یہ فرش بچھایا گیا ہے. صلوات پڑھ دے محمد و آل محمد. کیا خطاب کیا خدا نے؟ یا ایھا الذین آمنو، اے وہ لوگوں جو ایمان لائے ہو، اتقوا اللہ، اللہ سے ڈرو. کیسے ڈرو؟ اللہ ڈرنے والی چیز ہے، اللہ کریم ہے، اللہ رحیم ہے، سب سے زیادہ کرم کرنے والا ہے، سب سے زیادہ رحم کرنے والا ہے. کتنا رحم کرنے والا ہے؟ گناہ کیا ہے، کسی کے پاس جانے کی ضرورت نہیں، آؤ میری بارگاہ میں، مصلی پر بیٹھ کر کہو استغفر اللہ ربی و اتوب الیہ. یہ استغفار سمجھتے ہیں کیا ہے؟ اس کا روٹ ورڈ ہے عربک میں، جب بھی ہم کسی لفظ کو دیکھتے ہیں تو اس کے جڑ کو نکالتے ہیں. اس کا روٹ ورڈ کیا ہے؟ غفرا. اس کے معنی کیا ہے؟ جب دیہوں کو آنکھ کی تمازت سیاہ کر دیتی ہے. بچے شاید نہیں جانتے ہوں گے، بزرگ انشاءاللہ ان کو توضیح دیں گے تو سمجھ جائیں گے. جب دیہیں آنکھ کی وجہ سے سیاہ ہو جائیں اور قلعی گھر آ کر صاف کرنے والا آ کر ان دیگوں کو چمکا دے تو دیگیں کیسی نئی سی معلوم ہوتی ہیں نا، برتن کیسے نئے جیسے لگنے لگتے ہیں. غفرہ کے معنی یہی ہے کہ پرانی چیز بالکل نئی جیسی لگنے لگے. یہ میں عامیانہ انداز سے آپ کے سامنے بیان کر رہا ہوں. استغفار اسی سے نکلا ہے. اب آؤ خدا کی بارگاہ میں، کتنا رحیم ہے وہ کہ استغفار کرو، نہ صرف یہ کہ گناہوں کو ختم کر دے گا بلکہ ان گناہوں کی جگہ حسنات کو لکھ دے گا. کتنا کریم رب ہے. اتقوا اللہ، اللہ سے ڈرو. کیسے ڈرو؟ ڈرنا کس بات پر ہے؟ ایسے ڈرو کہ کہیں ایسا نہ ہو کہ کوئی عمل اس کو ناگوار گزرے، ایسا نہ ہو کہ اس کریم کو، اس لطیف کو، اس خبیر کو، اس سب کچھ جاننے والے کو کہ جیسا دعائے عرفا میں امام حسین علیہ السلام فرمانے کا، یا خدا تو وہ آنکھوں کی جنبش سے واقف ہے، یہ آنکھیں کس لیے حرکت کر رہی ہیں تو جانتا ہے، ऐसा ना हो उसको नागवार गुजरे, उसकी मोहब्बत को इतना पैदा कर लो दिल में कि उसकी नाफरमानी से खौफजदा हो। वकूनु माअस सादिकीन, दो हुक्म दिए, अल्लाह का तक्वा इख्तियार करने का हुक्म और दूसरा हुक्म सच्चों के साथ रहने का। क्यों सच्चों के साथ रहने का? अल्लाह ने हमें खल्क किया है, थोड़ी सी तवज्जो के साथ इन नुकात को सुन लीजिए ताकि बुनियाद तैयार कर दूं और फिर उसके बाद आगे नतीजे तक हम पहुंच सकें। अल्लाह ने हम सबको खल्क किया है, खल्क करने का कोई ना कोई मकसद है। कुरान में परवरदिगार आलम इरशाद फरमा रहे, अफा हसिबतुम अन्नमा खलकनाकुम अबसा, क्या तुम ये गुमान करते हो कि हमने तुम्हें ऐसे ही खल्क कर दिया? शब रोज करो, दिनों रात करो और उसके बाद एक उम्र के बाद अपने मंतकी अंजाम पर पहुंच जाओ और बस सलाम। खुदा ने ऐसे ही खल्क नहीं किया, वो हकीम है, हर चीज के पीछे हिकमत है। उसने हमें क्यों खल्क किया खुद बयान कर रहा है, वमा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून, मैंने जिनों को और इंसानों को खल्क नहीं किया मगर ये कि मेरी इबादत करें। ऐ खुदा ये इबादत क्या है? फकत नमाज? हाँ, नमाज इबादत का एक हिस्सा है मगर सिर्फ नमाज इबादत नहीं है। रोजे? रोजे इबादत का एक हिस्सा है मगर सिर्फ रोजे इबादत नहीं। फिर क्या? दिन के 24 घंटे 24 आवर्स हम खुदा की इबादत करते हुए नजर आए। ये 24 घंटे इबादत कैसे होगी कि जब हलाल रिज़्क कमाने के लिए घर से निकलेंगे और कज़्दे कुर्बत होगा कि अल्लाह तेरी कुर्बत के लिए हलाल रिज़्क कमाने जा रहा हूं, ये इबादत है। जब बच्चों की तरफ प्यार से निगाह करेंगे, जब अहले ईमान के साथ प्यार मोहब्बत से मिलेंगे और कल खुदा की कुर्बत होकर ये इबादत होगी। बस यहां खुदा ने हमें इबादत के लिए खल किया और एक निजाम हयात इस्लाम के ईमान से दे दिया। इन्नत दीना इंदल्लाही इस्लाम, अल्लाह के नजदीक अगर कोई दीन है तो फकत और फकत इस्लाम है, और अगर इसके अलावा कोई किसी और दीन का कारबंद हो तो अल्लाह उसको कबूल करने का, उसको कबूल करने का जामिन नहीं है। लिहाजा अल्लाह ने फकत दीन जो इंट्रोड्यूस करवाया है वो इस्लाम कराया है, और इस इस्लाम की शान ये है कि 1,24,000 अंबिया अलैहिस्सलाम आए और आकर कहते रहे कुलु ला इलाहा इल्लल्लाह तुफ्लिहु। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम तक मामला आया, रसूल अल्लाह ने कहा कुलु ला इलाहा इल्लल्लाह तुफ्लिहु, और उसके बाद मामला आगे बढ़ा। जब मामला आगे बढ़ा तो विलायत का सिलसिला शुरू हुआ। लिहाजा खुदा मंदे मुताल ने एक जमाना ऐसा नहीं रखा जिसमें कोई हादी ना हो, जिसमें कोई हिदायत करने वाला ना हो। अब यहां मामला तशय्यो का इख्तिसासी मामला है, मकतब तशय्यो का मुसल्लम अकीदा के जमाना किसी जमाने में, तवज्जो का तालिब हो, जमाना किसी जमाने में हादिये बरहक से खाली नहीं रहा। और आसान कर दूं, जमाना किसी जमाने में साहिबे जमान से खाली नहीं रहा, हर जमाने का साहिब हुज्जत खुदा के तौर पर मौजूद रहा। जरा तसव्वुर कीजिए, आज अगर किसी से गुनाह हो जाता है तो क्या कहा जाता है? शैतान के बहकावे में आ गए थे, यही उजर पेश किया जाता है ना, शैतान ने बहका दिया, गुनाह कर लिया, उस रहमान रहीम की बारगाह में आकर तौबा कर ली। लेकिन बहकाया किसने? शैतान ने, जो नजर नहीं आता, जो एक साथ सबको बहकाने की सही कोशिश करता रहता है, सब उसके बहकावे में भी आने से खौफजदा रहते हैं। बस क्या खुदा के अदल से ये बात मुताबिकत रखती है कि अल्लाह शैतान को मोहलत दे दे कि तुम बहकाते रहो मगर किसी हादी का वजूद ना हो? क्या अक्ल इस बात को तस्लीम करती है वो खुदा कि जब जमीन पर एक हिदायत लेने वाली हजरत हव्वा की सूरत में थी तो एक हादी भेजा था हजरत आदम अलैहिस्सलाम की सूरत में, अब तो करोड़ों तिश्नगाने हिदायत हैं, अब तो लाखों अफराद हिदायत के लिए सरगर्दान कर रहे हैं, तो क्या अब कोई हादी नहीं होगा? तशय्यो इस मकाम पर आकर बयान किया जाता है कि हां हादी है, हर जमाना हादी का नियाजमंद है, हर जमाने की जरूरत है हादी, लिहाजा हर जमाने में एक हादी रहा। और वो हादी का सिलसिला क्या है? रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम का जब विसाल नजदीक आया, अब यहां हुज्जतुल विदा के मौके पर रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम पर वही नाजिल हुई, एक सलावत पढ़ दे मोहम्मद व आले मोहम्मद पर। वही नाजिल हुई या अय्युह रसूल बल्लिग मा उन्ज़िला इलैका मिन रब्बिक, आपकी तवज्जुहात मेरी जानिब रहे, मा उन्ज़िला इलैका मिन रब्बिक वा इन लम तफ़अल फमा बल्लगता रिसालता वल्लाहु यअज़िमुका मिनन नास, ऐ रसूल वो पैगाम पहुंचा दीजिए जो आपके रब की जानिब से आया है। ये पैगाम कितना अजीम है, अब मैं दस्ते अदद जोड़कर आपके सामने अगर सवाल करूं, क्या इससे पहले वा अकीमुस सलात वा आतुस ज़कात रब की जानिब से नहीं था? या अय्युहल लज़ीना आमनू कुतिबा अलैकुमुस सियाम कमा कुतिबा अलल लज़ीना मिन क़ब्लिकुम लअल्लकुम तत्तकून, रब की जानिब से नहीं था, रब की जानिब से था। वा आतुस ज़कात रब की जानिब से था, नमाज के इक़ामे का हुक्म रब की जानिब से, ज़कात देने का हुक्म रब की जानिब से, रोज़ा रखने का हुक्म रब की जानिब से, खुमस अदा करने का हुक्म रब की जानिब से, फिर उन आयात के साथ क्यों नहीं कहा मा उन्ज़िला इलैका मिन रब्बिक जो आपके रब की जानिब से आया है? ये पैगाम विलायत इतना संगीन है कि यहाँ खुदावंद मुताल कह रहा है या अय्युहर रसूल बल्लिग मा उन्ज़िला इलैका मिन रब्बिक, क्योंकि जानता है खुदा कि इस विलायत के मौजू पर इख्तिलाफ होगा और इस हद तक पड़ेगा कि अल्लाह के रसूल से सवाल किया जाएगा ये पैगाम आपका है या खुदा का है, ये पैगाम आपका है या खुदा का है। लिहाजा खुद खुदा ने कह दिया मा उन्ज़िला इलैका मिन रब्बिक और फिर आगे बढ़कर कहा वा इन लम तफ़अल फमा बल्लगता रिसालता, अगर आपने ये पैगाम ना पहुंचाया तो आपने गोया कोई काले रिसालत अंजाम नहीं दिया। यहाँ पर मुबालगा किया जाता है कि जनाब रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की रिसालत को नऊज़ु बिल्लाह खतरा था, नहीं, बात खतरे की नहीं है। रसूल अकरम की रिसालत हजरत आदम अलैहिस्सलाम से लेकर खातिमुन नबीयीन तक तमाम अंबिया अलैहिस्सलाम की ज़हमत, अगर विलायत का पैगाम ना पहुंचता तो रायगा हो जाती। जब ये आयत आई रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने लोगों को जमा किया, जमा करने के बाद पालाने शुक्र का मेंबर बनाया गया, तमाम वाकयात आपके अजहान में मौजूद हैं। मेंबर बनाकर रसूल अल्लाह ने सवाल किया, क्या सवाल किया, अलस्तु औला बिकुम मिन अनफुसिकुम, क्या मैं तुम्हारी जानों पर तुमसे ज्यादा हक नहीं रखता? सबने कहा भला या रसूल अल्लाह आप हमारी जान पर हमसे ज्यादा हक रखते हैं। सरकार ने अमीरुल मोमिनीन का हाथ उठाया और हाथ उठाने के बाद कहा मन कुंतु मौला फहाजा अलीयुन मौला, पैगाम छुपा हुआ है, जली पैगाम, तमाम बड़े मदारिक मनाबे में ये पैगाम मौजूद है और ताकीद ऐसी कि जो हाजिर है वो गाइब को बताए, लोग अपनी नस्लों तक पहुंचाएं ताकि सुबह कयामत तक ये पैगाम पहुंचे। जब ये पैगाम पहुंच गया तो उसके बाद कौन सी आयत आई, अल्यौम यइसल लज़ीना कफरू मिन दीनिकुम फला तख्शौहुम वख्शौन, आज के दिन कुफार तुम्हारे दीन से मायूस हो गए, अब उनका खौफ ना करो, खुदावंद मुताल का तक्वा इख्तियार करो, उसकी खशियत को अपने दिल में रखो। क्या खौफ था, क्यों खशियत रखनी है, क्यों वो मायूस हो गए? समझ रहे थे कि इधर रसूल अल्लाह जाएंगे उधर लातो मनातो हुज्जा ओबल तमाम के तमाम बुत वापस आ जाएंगे, लेकिन यहां रसूल अल्लाह ऐसा निजाम देकर गए अल्लाह के हुक्म से कि अब वो अरमान पूरा नहीं हो सकता। पुराने का यौम या इस लज़ीना कफरू मिन दीनिकुम, अजीब मामला है, गदीर का पैगाम कोई छुपा हुआ पैगाम नहीं है, छपा हुआ पैगाम है, छुपा हुआ नहीं है, छपा हुआ पैगाम है, तमाम बड़े मदारिक में मौजूद है, ये रिवायत मौजूद है, मन कुंतु तो मौला फहाजा अलीउल मौला। और रसूल के इरसाल के बाद जब सैयदा सलामुल्लाह अलैहा दर दर पर गई थी तो कोई इसका जवाब देने के लिए तैयार नहीं था कि रसूल ने क्या कहा था, सैयदा के लिए दरवाजे नहीं खुल रहे थे। अजीब मामला है, अजीब मामला है। मिसाल दी जाती है कि जनाब अबू तालिब अलैहि सलातो व सलाम के ईमान के इनवान से कि जो मोहसिन इस्लाम है कि जनाब हजरत अबू तालिब अलैहि सलाम ईमान नहीं लाए, नाउज़ु बिल्लाह, क्यों ईमान नहीं लाए? का मामला ये था कि जब हजरत अबू तालिब का विसाल नजदीक आया तो रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम चचा के नजदीक गए और नजदीक जाकर कान में कहा चचा ईमान लेकर आ जाइए। हजरत अबू तालिब अलैहिस्सलाम ने नऊज़ु बिल्लाह उस पैगाम को कबूल नहीं किया और उसी हालत में इस दुनिया से रुखसत हो गए। अब जरा इस वाक़े का तज़िया करें, उलमा ने इसका तज़िया किया, पूरी पूरी किताबें इस पर तहरीर की है। का अव्वल ये कि कान में जो बात कही जाए कितनी बुलंद कही जाती है, अगर मैं आपके कान में कोई बात कहूं तो कितनी बुलंद आवाज से कहूंगा, कितने लोग सुन लेंगे उसको, और कान में बात कही क्यों जाती है? जब दूसरों से छुपाना हो तो पहला इश्काल तो यह है कि जो रसूल ने छुपाया था उसको बताया क्यों? अगर ये सच मान लें जो रसूल ने छुपाया था उसको बताया क्यों और इतनी हल्की आवाज सुनाई दे गई गदीर के मिंबर पर मनकुन तो मौला फहादा अली उन मौला बावाज़े बुलंद सुनाई नहीं दिया, कान में कही भी बात समझ में आ गई, मैदान में कही हुई बात समझ में नहीं आई। यानी साबित हुआ कि ना मामला कान का है ना मैदान का है, मामला असबियत का है। अगर तासुब की ऐनक उतार दी जाए तो विलायत अली समझ में आ जाए। सलावत पढ़ दीजिए मोहम्मद बार। तो उससे पहले एक एतराब ले रहे हैं। वो एतराब क्या है? अलस्तु औला बिकुम मिन अनफुसिकुम, क्या मैं तुम्हारी जानों पर तुमसे ज्यादा हक नहीं रखता? सबने कहा या रसूल अल्लाह हक रखते हैं। यानी जैसे रसूल अल्लाह हक रखते थे वैसे ही अली मुर्तजा अलैहि सलातो व सलाम सबकी जानों पर हक रखते हैं। बस मामला क्या हुआ कि एकदम मामला तब्दील हो गया। अब जरा इस नुक्ते पर तवज्जो कीजिएगा, इसके लिए पूरी तमहीद थी। क्या हुआ गदीर में कि दुनिया की समझ में नहीं आई गदीर? कहां से मामला तकलीफ हो गया? अगर आप जाकर किताबों को देखें तो बड़े बड़े दीवान भरे हुए हैं गदीर के ईमान से, जो अशआर लोगों ने लिखे, बड़े बड़े दीवान भरे हुए हैं। अल गदीर में अल्लामा अमीनी अल्लाहु मकामहु ने कई एक अशआर नकल किए हैं। एक शख्स ने अमीरुल मोमिनीन के लिए कसीदा कहा, किसी ने आकर कहा बखिन बखिन यबना अबी तालिब, सुन रखा है ना आपने, बखिन बखिन यबना अबी तालिब। बखिन बखिन की क्या माना है? हम अमूमन इसके माना करते हैं मुबारक हो या अली, नहीं मुबारक माना नहीं है, क्योंकि मुबारक तो खुद अरबी का लफ्ज है, अरबी में मुबारक इस्तेमाल होता है। मबरूक कह देते अगर मुबारक कहना होता, मुबारक कह देते खुद अरबी का लफ्ज है। यहां बखिन बखिन से क्या मुराद है? बखिन बखिन जैसे हम फारसी में कहते हैं बहबा, उर्दू में कहते हैं बहबा, अरबी में कहते हैं बखिन बखिन। सितम जरीफी गदीर के साथ यही हुई। गदीर कल भी बहबा का शिकार थी, गदीर आज भी फकत बहबा की हद तक है। इससे आगे मामला नहीं बढ़ पाता। अगर आगे मामला बढ़ेगा तो क्या होगा? गदीर किसको कहते हैं? हाकिमियत को। विलायत किसको कहते हैं? हाकिमियत को। अगर अमीरुल मोमिनीन की हाकिमियत को तस्लीम कर लिया फिर मामला आगे बढ़ना है। फिर समझ में आएगा कि क्यों इसकी मुखालफत हुई, फिर समझ में आएगा कि क्यों इसके मुखालफत में लोग खड़े हुए। अब जरा सा तसव्वुर कर लीजिए कि मेरी आंख मेरी नहीं है, अली इब्न अबी तालिब की हुकूमत में है। तसव्वुर करूंगा मैं, आंख मेरी है, मेरे जिस्म में है, मैं देखता हूं, मेरा इख्तियार है। लेकिन मामला तो जब पेचीदा होगा ना, जब मैं अपनी आंख से कहूं नहीं इस आंख को वो देखना है जो अली चाहते हैं, इस आंख पर हाकिमियत किसकी होगी? सब मिलकर बोलिए किसकी होगी, किसकी होगी? इस कान पर हाकिमियत किसकी होगी, इस हाथ पर हाकिमियत किसकी होगी? ये भी तो नारा है। जब आप अली अली दीगर शियार के साथ करते हैं तो आज एक बुलंद शियार बुलंद कर दीजिए। इस कान पर हाकिमियत किसकी होगी, इस आंख पर हाकिमियत किसकी होगी, इस हाथ पर हुकूमत किसकी होगी, मेरे घर में हुकूमत किसकी होगी, मेरी तमाम चीजों पर किसकी हुकूमत होगी? मामला यही तो था कि अली की हुकूमत तस्लीम नहीं की जा रही थी, क्योंकि मालूम था तारीख ने लिख दिया कुतिला फिल महराब लिशिद्दत आद, महराब में कत्ल किए गए अपने अदल की शिद्दत की वजह से। यह एक अलग बहस है कि अदल में शिद्दत होती है या नहीं होती, लेकिन तारीख दानों ने लिखा कि अदालत का आलम क्या है, कैफियत अदालत क्या है। अली इब्न अबी तालिब हमने क्या समझा है? कल एक रिवायत बयान की थी ना आपके सामने, इज़ा काने यौमुल क़ियामती ينادون علي ابن ابي طالب بسبعة اسماء يا صديق يا دال يا عابد يا هادي يا مهدي يا فتى يا علي مر الى الجنه مر انت وشيتك الى الجنه بغير حساب. قال یہ روایت بیان کی تھی کہ جب روز قیامت آئے گا, رسول اللہ کی حدیث ہے, جب روز قیامت آئے گا تو ندا دینے والے علی کو ندا دیں گے سات ناموں کے ساتھ, اے رہنما, اے جوامن, اے ہدایت یافتہ, اے ہدایت کرنے والے, اے علی, آپ اور آپ کے شیعہ بغیر حساب کے جنت میں چلے جائیں. تو یہ کون سے شیعہ ہیں جن کو بغیر حساب کے بھیجا جا رہا ہے؟ میں بھی جانتا ہوں اور آپ میں سے ہر ایک شخص, آپ با ایمان ہے الحمدللہ, باعمل ہے الحمدللہ, میں خود اپنی کیفیت جانتا ہوں کہ میں بغیر حساب کے جانے کے قابل ہوں یا نہیں ہوں. میں نے امام کاظم علیہ السلام کی روایت پر عمل کیا یا نہیں کیا؟ حاسبوا قبل ان تحاسبوا, حساب کر لو کہ اس سے پہلے تمہارا حساب کیا جائے. یہ وہ شیعہ ہیں جو اپنی ایک ایک چیز کا حساب رکھتے ہیں کہ اگر کوئی خطا ہوئی ہے تو استغفر اللہ ربی واتوب الیہ, صدق دل سے کہہ کر اس خطا کو معاف کروا لے, اور اگر کوئی نیکی کی ہے تو الحمدللہ کہہ کے اس میں اضافہ کرے. ایک صلوات پڑھ دیجئے محمد وان. کون سے شیعہ ہیں جو بغیر حساب کی جنت میں جا رہے ہیں؟ عزیز آل محترم, گمان نہ کیجئے, علی ابن ابی طالب علیہ السلام کا عدل دیکھا ہے آپ نے. کیسا عدل ہے؟ حضرت عقیل سگے بھائی ہیں امیر المومنین کے, کثیر العیال ہیں, آئے مولا کے پاس, مولا کی ظاہری خلافت کے ایام ہیں, یا علی آپ تو جانتے ہیں نا میں کثیر العیال ہوں, کہا میرے بھائی میں جانتا ہوں, کہا بیت المال سے کچھ مل جائے گا؟ حضرت عقیل کی آنکھیں کمزور ہیں, امیر المومنین نے ایک لوہے کی سلاخ کو چراغ کے اوپر گرم کیا اور عقیل کے نزدیک لے کر گئے, مس نہیں کیا, نزدیک لے کر گئے. عقیل نے جب حرارت کو محسوس کیا دور ہوئی, یا علی یہ کیا کر رہے ہیں؟ کہا عقیل دنیا کی آگ سے اتنا گھبرا رہے ہو, علی کو اس آگ کی طرف دھکیل رہے ہو؟ یہ ہیں میرے اور آپ کے مولا کہ جن کی عدالت کا عالم یہ ہے. اسی لیے قرآن نے کہا کونوا مع الصادقین, سچوں کے ساتھ ہو جاؤ, ایسے سچوں کے ساتھ ہو جاؤ کہ جب معاملہ سچائی کا ہو, حق اور حقیقت کا ہو, تو حق اور حقیقت کے معاملے میں رشتے داریاں نہیں دیکھی جاتی. کل بیان کیا تھا, بلال حبش کے تھے, سلمان فارس کے تھے, لیکن سلمان کو کہا منا اہل البیت, بلال کو کہا سینو بلال عند اللہ الشین. یہاں معاملہ قرابت داری کا نہیں ہے, رشتے داری کا نہیں ہے, مدا پانی کا نہیں ہے, یہاں معاملہ کچھ اور ہے. ہاں مدا پانی کر کے میں اور آپ اپنے رتبے کو بڑھاتے ہیں, ان کی شان خدا کی طرف سے ہے. ان کی شان اگر میں اور آپ بیان نہ کریں تو بھی نعوذ باللہ کوئی کمی نہیں آنی, اور سب مل کر بیان کریں تو بھی اس میں کوئی بلندی نہیں آنی, کیونکہ ان کی شان بیان کر کے, ان کے واقعات بیان کر کے میں اور آپ اپنے لیے جنت کی راہ کو کھولتے ہیں, نہ ان کی خوشنودی کو اس مقام پر حاصل کر لیں. روایت میں وارد ہے, ایک شخص حضرت امام محمد باقر علیہ الصلوۃ والسلام, امام باقر علیہ السلام کے پاس آیا, امام مسجد سے نکل رہے ہیں, امام کے پیچھے پیچھے قصیدے پڑھتا ہوا جاتا ہے, مولا آپ فنا ہیں, آپ نے یہ کام کیا, آپ نے یہ کام کیا, آپ نے علم کے دریا بہا دیے, آپ کے جد نے یہ کیا, فضائل بیان کرتا جا رہا ہے امام, بغیر کسی التفات کے اپنے گھر کی جانب روانہ ہے. گھر نزدیک آ گیا, امام چاہتے تھے کہ گھر میں داخل ہوں, اس نے بڑھ کر ہاتھ جوڑ کر کہا مولا میں آپ کے فضائل بیان کر رہا ہوں, آپ توجہ نہیں کر رہے. امام علیہ السلام نے پیچھے مڑ کر دیکھا, کہا اگر تم توجہ کریے گا, امام نے مڑ کر دیکھا, کہا اگر تم ان تمام فضائل کے مترف ہو کہ یہ فضائل ہم میں ہیں تو اس پر عمل کیوں نہیں کرتے؟ اگر تم اس کے مترف ہو یہ فضائل ہم میں ہیں تو اس پر عمل کیوں نہیں کرتے؟ امام یہ کہہ کر گھر میں چلے گئے. عزیزان محترم, یہ جو میں اور آپ فرش عزائے حسین ابن علی علیہ الصلوۃ والسلام پر آتے ہیں, آ کر بیٹھتے ہیں, مجلس عزا سنتے ہیں, ذکر محمد و آل محمد سنتے ہیں, اس ذکر سے से अहले बैत अतहर अलैहिस्सलाम की शान में इजाफा नहीं होता, क्योंकि उनकी शान खुदावंद मुताल ने बुलंद रखी है। मैं और आप क्या फजाइल बयान करेंगे? उनकी शान को बयान करने के लिए खुदा ने मलक को मुकर्रर किया है। तो बाबांगे तोहल कहे ला फता इल्ला अली ला सैफा इल्ला ज़ुल्फ़िकार, ये तो एक कसीदा है, कितने कसाइद मलक रोजाना पढ़ते हैं। रिवायत में वारिद हुआ कि जहां जिक्र मोहम्मद वाले मोहम्मद होता है मलाइक वहां आ जाते हैं। बिहारुल अनवार की रिवायत है, तवील रिवायत, मुख्तसर करके आपके सामने बयान करूं। जहां जिक्र मोहम्मद वाले मोहम्मद होगा मलाइका आकर घेर लेते हैं। हदीस के सामने भी आपने सुना है कि मलाइका आकर अहले ईमान को घेर लेते हैं। जहां जिक्र मोहम्मद वाले मोहम्मद हो वहां मलाइका आ जाते हैं। जब वो मलाइका पलट कर जाते हैं तो दूसरे मलाइका उनसे पूछते हैं किस महफिल से आ रहे हो, बड़ी अच्छी खुशबू आ रही है, ये कौन सी महफिल से आए हो कि जिससे तुम्हारे पास से इतनी अच्छी खुशबू आ रही हो। मलाइका बताते हैं कि फर्श अज़ा पर गए थे, जिक्र मोहम्मद वाले मोहम्मद हो रहा था, उस फर्श पर गए थे लिहाजा उसकी खुशबू लेकर आए हैं। दूसरे मलाइका ख्वाहिश करते हैं हमें भी उस मकाम पर ले चलो। कहा अब मोमिनीन जा चुके, अब अपने घरों की तरफ जा चुके। मैं अक्सर ये कहा करता हूं, कभी अगर बानियाने मजलिस ये ख्वाहिश करें कि आप बाहर खड़े हुए मोमिनीन को कह दें, तो मेरे जहन में एक दुआ आ जाता है। वो नौ ये है कि अब्बास बुलाता है, नौ सुना होगा आपने, मशहूर नौ है, जो भी यहां आता है अब्बास बुलाता है, करबला जो भी जाता है अब्बास बुलाता है। तो अब जिसके पास अब्बास अलमदार का जवाब होगा वही आ सकता है, जिसके पास जवाब होगा, जिसके पास इजाजा होगा, उस इजाजे के बगैर कोई नहीं आ सकता। लिहाजा इजाजा जरूरी है पर्चा पर आने के लिए, और वो इजाजत है हजरत अब्बास की। बस मलाइक कहते हैं कि हमें वहां ले चलो, दूसरे मलाइक कहते हैं, जो मलाइक होके जा चुके वो कहते हैं हम मोमिनीन जा चुके हैं, महफिल दरख्वास्त हो गई, मजलिस तमाम हो गई। कहा अच्छा उसी जगह ले चलो जहां पर वो आजादार बैठे थे। रिवायत बयान करती है फिर मलाइक आते हैं और अपने बालों पर को उस फर्ज से मस करते हैं कि जहां पर जिक्र मोहम्मद वाले मोहम्मद कर रहे थे बैठे हुए मोमिनीन, और दोबारा जाते हैं तो दूसरे मलाइक भी इसकी ख्वाहिश करते हैं। यह है पर्चे अदाए हुसैन इब्ने अली, यह है जिक्र मोहम्मद व आले मोहम्मद, यह है सादिकीन का जिक्र कि जिसके लिए रिवायत में वारिद हुआ मन जला सा मन बका अला मुसाबिल हुसैन, जो बुका करे मुसीबत हुसैन इब्ने अली पर। अजीब हदीस कुदसी है, मन बका अला मुसाबिल हुसैन, जो बुका करे मुसीबत हुसैन पर, और तज़क्करा और हुसैन इब्ने अली की याद दहानी कराए याद दिलाए, और जलसा मजलिसन मजलिस अज़ा में फर्श पर बैठने के लिए रिवायत, और मजलिस हुसैन में आकर फर्श पर बैठे, का अन्नहु ज़ारनी अलल अर्श अरबईना मर्रा, वो ऐसा ही है कि जिसने मुझे अर्श पर एक मर्तबा नहीं, दो मर्तबा नहीं, तीन मर्तबा नहीं, 40 मर्तबा मेरी जियारत की हो। यह है फर्श, ये अय्याम अज़ा नेमत खुदावंद मुताल है। जिनके पास ये नेमत नहीं है ना, वो एक सेमिनार कराने के लिए सरगर्दान फिरते हैं कि लोगों को जमा करें। लोगों को जमा करने के बाद चाहे कितनी अहम बात क्यों ना हो, वो एक कल भी लगाओ जो चंद लोगों की एक मुख्तसर तादाद के अफराद के साथ मजलिस हो, जो उसमें कल भी लगाओ पैदा होता है, वो बड़े बड़े सेमिनार्स में पैदा नहीं हो पाता। क्यों? क्योंकि ये फर्श आज़म मैं और आप नहीं बिछाते, ये जाम है हमारा कि हम बिछा रहे हैं, ये गुमान है हमारा कि हम इसके लिए कोई काम कर रहे हैं। हमेशा ये तौफीक तलब करें, खुदा मुझे तौफीक दे कि मैं फर्श अज़ा बिछाऊं, मुझे तौफीक दे कि इस मिंबर से मैं हुसैन इब्ने अली का पैगाम आगे बढ़ाऊं, मुझे तौफीक दे कि मैं मर्जिया पानी के लिए फर्श पर आऊं, मुझे तौफीक दे कि मैं गिरिए के लिए फर्श अज़ा पर जाऊं। ये तौफीक उसकी जानिब से है और इस तौफीक को बार बार तलब करते रहिए। हक है हुसैन इब्ने अली का हमारी गर्दन पर।
حق ہے امام حسین علیہ السلام کا ہماری گردن پر، اس حق کو میں اور آپ ادا نہیں کر سکتے، میں اور آپ ادا نہیں کر سکتے. عجیب معاملات ہیں. جب میں درد کرتا ہوں کبھی سوچتا ہوں، واقعات میں سنا ہے کہ امیر المومنین 40 مقامات پر حاضر ہوئے. یہ ایک فضیلت بیان کی جاتی ہے نا مولا کی. آج ایک زہرا کی فضیلت آپ کے سامنے بیان کرتا ہوں سلام اللہ علیہا کی. وہ کیا فضیلت ہے؟ زہرا بھی کئی جگہ پر ایک ساتھ حاضر ہوتی ہے. فرق کیا ہے؟ جناب زہرا کی فضیلتوں میں بھی گریا ہے. فرق کیا ہے؟ امیر المومنین کی فضیلت بیان کی جاتی ہے کہ ضیافت میں 40 مقامات پر حاضر تھے. جناب زہرا کی فضیلت یہ ہے کہ حاضر ہیں مگر فرض ادائے حسین پر. کبھی ایک عزا خانہ، کبھی دوسرا عزا خانہ، کبھی ایک مجلس. ہر مومن کی خواہش ہے کہ گھر میں فرض ادا بچھاؤں اور سیدہ کونین میرے گھر تشریف لے کر آئے. اجرکم اللہ. بس عزیزان محترم، کتنی سرعت کے ساتھ، تیزی کے ساتھ پہلی محرم بھی تمام ہو گئی، شب دوم آ گئی. کتنا ارمان تھا کہ ہلال محرم نمودار ہو اور فرش عزا پر آئیں. بات ہی الگ ہے، اس فرش کی شان ہی الگ ہے، اس پہ آنے والے افراد کا خلوص ہی الگ ہے. کس کاروان کو یاد کرنے کے لیے آئے ہیں جو 28 رجب کو مدینہ سے چلا، 2 محرم کربلا میں پہنچا، 7 کو پانی بند ہوا، 10 کو وہ بستی اجڑ گئی. کیسے چلے تھے مدینہ سے؟ جب مدینہ سے چلے تو اپنے بھائی محمد حنفیہ کو وصیت کی، اے محمد حنفیہ تمہیں اپنی آنکھ بنا کر چھوڑ کر جا رہا ہوں، مدینہ کے حالات سے باخبر کرتے رہنا. کیا کہہ کر نکلے حسین ابن علی؟ انی لم اخرج عشرا ولا بطرا ولا مفسدا، انما خرجت لطلب اصلاح فی امت جدی، اريد ان امر بالمعروف وانهى عن المنکر واسير بسیرت جدی و ابی امیر المومنین. اللہ اکبر. میرا قیام نہ اکڑ کے لیے ہے، نہ شر کے لیے ہے، نہ فساد کے لیے ہے. انما خرجت لطلب اصلاح فی امت جدی، میرا قیام فقط اور فقط امت جد کی اصلاح ہے. ارادہ کیا ہے کہ امر بالمعروف کروں، نہیں از منکر کروں، اور میں اس پورے قیام میں اپنے نانا رسول اللہ کی سیرت کا پابند رہوں گا اور اپنے بابا علی مرتضیٰ کی سیرت کا پابند رہوں گا. 28 رجب آ گئی. جب 28ویں کی شب آئی تھی، امام حسین نے گھر والوں کو رخت سفر باندھنے کا حکم دیا. خبر پہنچی جناب زینب اولیاء مقام تک کہ بھائی مدینہ چھوڑ کر جا رہا ہے. جناب زینب اپنے بیت الشرف میں موجود ہیں، عبداللہ ابھی گھر میں نہیں ہیں. جب جناب عبداللہ داخل خانہ ہوئے، دیکھا جناب زینب کی پیشانی پر بل ہے، آنکھوں سے آنسو جاری ہیں. ایک جملہ کہا عبداللہ، اب تمہیں ایک شرط رکھوائی تھی، یاد ہے نا؟ کہا آقا زادی کیا ہوا؟ کہا میرا بھائی مدینہ چھوڑ کر جانا ہے. حضرت عبداللہ نے اجازت دی. زینب اولیاء مقام سید الشہداء کے بیت الشرف میں آئیں، ربط سفر آمادہ ہوا، کچھ محملیں لائی گئیں، کچھ ناقے لائے گئے، اس پر غذا کو بار کیا، کچھ ناقے آئے، اس پر پانی کے مشکیزوں کو بار کیا، پھر کچھ محملیں آئیں، ایک محمل لائی گئی، ایک جوان آگے بڑھا، زانوؤں کو خم کیا، بی بی سوار ہو گئی، حسین نشست پر تشریف فرما ہے. کہا یہ بی بی کون ہے؟ کہا ام لیلہ سوار ہو رہی ہے. قاسم آگے بڑھے، ام فروا کو سوار کیا، عباس علمدار آگے بڑھے، ام کلثوم کا سوار کیا. بیویاں سوار ہوتی رہی مگر ایک مرتبہ حسین نشست سے بلند ہوئے، عباس علمدار نے تلوار کی نیام پر ہاتھ رکھا، تلوار کے قبضے کو کھینچا، ایک مرتبہ علی اکبر آگے بڑھے، زانو کو خم کیا، قاسم نے محمل کا پردہ اٹھایا، کنیزوں کے جھرمٹ میں ایک بیوی آئی،
जानते हैं ना ज़ैनब कौन है? अमीरुल मोमिनीन से जब जनाबे ज़ैनब ये फरमाइश करती थी कि हमें नाना के रोजे पर जाना है, हमें नाना के रोजे पर जाना है, तो जनाबे ज़ैनब को रात की तारीकी में लेकर जाया जाता था। और जब अमीरुल मोमिनीन किसी सफर से वापस पलटते थे और अहले खाना साथ होते थे तो अमीरुल मोमिनीन ने रात की तारीकी का इंतजार किया, फिर कूफा में वारिद हुए। वही ज़ैनब आज सवार हो रही है, क्या शान है? अब्बास अलमदार मौजूद हैं, आलम का फरेरा खुला हुआ है, कासिम मौजूद हैं, अली अकबर मौजूद हैं, हुसैन शाना पकड़ने के लिए मौजूद हैं, बीबी सवार हो गई, काफिला चल दिया, करबला पहुंच गया, आशूर का दिन गुजर गया। अब 11 मुहर्रम को ज़ैनब की एक और सवारी थी कि अब अली अकबर मौजूद नहीं थे, कासिम मौजूद नहीं थे,